यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म कमला रसाइली। समाचारको सुरुमा प्रमुख समाचार। प्रदेश 2 को नाम मधेश र राजधानी जनकपुर राख्ने प्रस्ताव प्रदेश सभा बैठकबाट बहुमतले पारित। नेपालमा आज थप 6734 जनामा कोरोना संक्रमणबाट 3 जनाको मृत्यु। ग्रामीण क्षेत्रका बासिन्दाले सर्वसुलभ दूरसंचार सेवा पाउने अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायलाई संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको निर्देशन। र अफगानिस्तानमा आगामी मार्च भित्रमा बालिकाहरूको पठन पाठन सुचारू गर्ने तालिबानको भनाई।
नेपाल टेलिकम को 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकमको 4G आफ्नो भन्य आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रदेश 2 को आज बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम मधेश र राजधानी जनकपुर धामलाई राख्ने प्रस्ताव बहुमतले पारित गरेको छ। प्रदेश 2 को नाम मधेश प्रदेश राख्नुपर्ने प्रस्तावको पक्षमा 80 मत प्राप्त भएपछि मधेश प्रदेश बहुमतले पारित भएको हो। आजको बैठकमा प्रदेशसभा सदस्यहरू शैलेन्द्र शाह, शैलेन्द्र यादव र भरत प्रसाद शाहले प्रदेशको नाम मधेश प्रदेश हुनुपर्ने प्रस्ताव गरेपछि 900 जनाले गर्नुभएको मतदानमा मधेश प्रदेशको पक्षमा 80 र विपक्षमा 19 मत परेको थियो। त्यसै गरी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूका तर्फबाट प्रदेशसभा सदस्य परमेश्वर शाहले राजधानी जनकपुर धाम राख्न गरेको प्रस्तावमाथि भएको मतदानमा 78 मत राजधानी जनकपुरको पक्षमा परेपछि 2/3 बहुमतले राजधानी जनकपुर धाम कायम गरिएको हो। प्रस्तावको विपक्षमा 21 मत परेको थियो। राजधानी जनकपुर धामको पक्षमा 2/3 बहुमत प्राप्त भएपछि अन्य प्रस्तावहरू अस्वीकृत भएको घोषणा प्रदेशसभाका सभामुख सरोज यादवले गर्नुभएको थियो। आज देशभर 6734 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 14014 नमूना पीसीआर परीक्षण गर्दा 5747 र 3451 नमूना एन्टिजेन परीक्षण गर्दा 987 जनामा संक्रमण पुष्टि भएको हो। आज काठमाडौँमा 2943, ललितपुरमा 795 र भरत तपुरमा 201 गरी काठमाडौँ उपत्यकामा मात्रै 3939 जनामा संक्रमण पुष्टि भएको छ। यस्तै आज 547 जना संक्रमित निको भएका छन् भने संक्रमित 3 जनाको मृत्यु भएको छ। हाल देशभर 30887 जना सक्रिय संक्रमित रहेका छन्। सार्वजनिक सेवा प्राप्त गर्न अनिवार्य रूपमा खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले माघ 7 गतेदेखि सार्वजनिक स्थलहरूमा प्रवेश गर्न र सार्वजनिक सेवा प्राप्त गर्न कोविड विरूद्धको खोप कार्ड साथमा राख्नुपर्ने भएकाले खोप लगाउन योग्य व्यक्ति सबैले अनिवार्य खोप लगाउन आग्रह गर्नुभयो। खोपको पहुँच वृद्धि तथा भीड़भाड कम गर्न काठमाडौँ उपत्यका तथा महानगरका प्रत्येक ओडा कार्यालयमा 1 खोप केन्द्र र उपमहानगरमा 2 वटा ओडा कार्यालय बराबर 1 खोप केन्द्रको व्यवस्था गरिएको सहप्रवक्ता डाक्टर अधिकारीले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवड़ाले कोविड 19 विरूद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको जानकारी दिनुभएको छ। समाजवादी प्रेस संगठन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा मन्त्री खतिवड़ाले खोप अभियान 7 वटै प्रदेशमा तालिका बनाएर अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने सरकारको नीति रहेको बताउनुभयो। मन्त्री खतिवड़ाले कोरोना विरूद्ध खोपको समस्या नरहेको र अहिले 4 करोड़ मात्रा खोप रहेको बताउनुभयो। सरकारले ओमिक्रोनको रोकथाम उपचार एवं नियन्त्रणका लागि होल्डिङ सेन्टर निर्माण गर्ने र अस्पतालमा आईसीयू भेन्टिलेटरको व्यवस्थासँगै धेरै अस्पतालमा अक्सिजन प्लान्ट व्यवस्था गरिसकेको पनि प्रष्ट पार्नुभयो। कोरोना बीमा लाभग्राहीले प्राप्त गर्न सरकार र कम्पनीसँग छलफल भइरहेको जानकारी दिनुभयो। सरकारले कोरोना भाइरस विरूद्धको बुस्टर खोप लगाउन शुरू गरेको छ। बुस्टर खोप पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरूका लागि उपलब्ध हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसका लागि सरकारले काठमाडौँमा विभिन्न 17 स्थानमा खोप केन्द्रको व्यवस्था गरेको छ। बुस्टर खोप लगाउनका लागि यसअघि कोरोना विरूद्धको दुवै मात्रा खोप लगाएको कम्तीमा 6 महिना पूरा गरेको हुनुपर्नेछ। यसअघि जुन खोप लगाएको हो सोही खोपको बुस्टर खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेकपा एमाले कोविड 19 बढ़दो संक्रमणलाई ध्यानमा राख्दै पार्टी तथा जनसंगठनका 25 जना भन्दा बढ़ी सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गर्न निर्देशन दिएको छ। साथै सबै कमिटी नेता कार्यकर्ता र जनप्रतिनिधिहरूलाई आवश्यक सतर्कता अपनाउन साथै जनताको सेवामा जुट्न एमाले निर्देशन दिएको छ। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ग्रामीण क्षेत्रका बासिन्दाले सर्वसुलभ दूरसंचार सेवा पाउनुपर्ने अधिकारको सुनिश्चितता गर्नुपर्नेमा जोड़ दिनुभएको छ। काठमाडौँको जमलस्थित नेपाल दूरसंचार प्राधिकरण कार्यालयको आज निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री कार्कीले सूचना र प्रविधिको युगमा दूरसंचार जस्तो आधारभूत सेवाबाट कोही पनि नागरिक वञ्चित हुने अवस्था आउन नदिन तदारूकताका साथ योजना कार्यान्वयन हुनुपर्ने बताउनुभयो। कार्यक्रममा मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ आर्यले दूरसंचार क्षेत्रको विकास विस्तार र विश्वसनीयताका लागि नियमनकारी निकाय र सेवा प्रदायक कम्पनीबीच समन्वय बढ़ाउनुपर्ने धारणा राख्नुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पछिल्ला 3 महिनाको अवधिमा आन्तरिक रोजगारी सिर्जना वैदेशिक रोजगारीको व्यवस्थापन तथा श्रम प्रशासन सुधारमा उल्लेख्य सफलता हासिल गरेको जनाएको छ। श्रम मन्त्री कृष्ण कुमार श्रेष्ठले आज 100 दिनको कार्य समीक्षा गर्नुहुँदै आफूले मन्त्रालयको जिम्मेवारी सम्हाले यता श्रम क्षेत्रका समस्याका समाधान वैदेशिक रोजगारीलाई व्यवस्थित र आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न नीतिगत कानूनी संरचनागत सुधारको आधार तयार गरेको बताउनुभयो। मन्त्री श्रेष्ठले 100 दिनको अवधिमा आफूले सम्पादन गरेको कामबाट वैदेशिक रोजगारीको क्षेत्रमा रहेका व्यथिति हटाउने पारिश्रमिक तथा सेवा सुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुक पहिल्याउने र ती मुलुकसँग श्रम सम्झौताको पहल गर्ने विषय निष्कर्षोन्मुख भएको बताउनुभयो। मन्त्री श्रेष्ठले श्रम क्षेत्रमा सुधार गर्न सुशासन र भावी योजनाको मार्गचित्रको प्रारूप अघि बढ़ाउन प्रत्यक्ष र परोक्ष रूपमा सहयोग पुर्याउने सबैमा आभार पनि प्रकट गर्नुभयो। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकासका लागि नीतिगत सुधार आवश्यक रहेको बताउनु भएको छ। पदभार ग्रहणको 100 दिन पूरा भएको अवसरमा आज बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री झाँक्रीले स्पष्ट नीति नहुँदा शहरी क्षेत्रको विकासमा बाधा उत्पन्न हुने गरेको भन्नुहुँदै सबैको सहकार्य र छलफलबाट नयाँ नीति अप्नाउनु पर्नेमा जोड़ दिनुभयो। मन्त्री झाँक्रीले तीनै तहका सरकार र अन्तर मन्त्रालय समन्वयको अभावका कारण पनि अधिकांश कामहरूले गति लिन नसकेको भन्नुहुँदै समन्वयकारी भूमिका निर्माण गर्न आफूले भूमिका निर्वाह गरेको बताउनुभयो।
शहरी नीतिलाई हामी फाइनल गरिसकेपछि अब शहरी विकास ऐन जुन ड्राफ्ट भएको छ, ड्राफ्ट पनि एक हिसाबले फाइनलै छ र त्यसमा केही कम्पोनेन्टहरू युटिलिटी करिडोर लगायतका केही कम्पोनेन्टहरूलाई हामीले इन्कर्पोरेट गर्छौं र भोलिको शहरी नीतिमा भोलिको शहर 5 वर्षपछिको 10 वर्षपछिको र 30 वर्षपछिको शहर कस्तो हुन्छ भन्ने हामीले जुन ड्रीम गरेका छौं त्यो ड्रीमलाई चाहिँ यो कानूनमा रिफ्लेक्ट गर्नुपर्ने भाव भएर त्यसमा त्यसले पनि छलफलको डिमाण्ड गर्ने भयो। त्यसैले शहरी विकास ऐनलाई पनि हामीले नगरपालिका र सबै नगर प्रमुख उपप्रमुखहरूसँग त्यसको टेक्निकल टिमसँग छलफल गर्नुपर्छ भन्ने मनसायले यसले पनि हामी 7 प्रदेशमा छलफलको कार्यतालिकै बनाएका छौं र त्यो सँगसँगै छलफल गर्यौं भने यो पनि यसै सेसनमा हामीले संसदमा पेश गर्ने गरी तयारी गरेका छौं।
मन्त्रालयका प्रवक्ता विष्णु प्रसाद शर्माले मन्त्रालयले चालू आर्थिक वर्षको कुल बजेटको चालूतर्फ 35% र पूँजीगततर्फ 17% रकम खर्च गरेको बताउनुहुँदै समग्रमा हालसम्म मन्त्रालयको प्रगति 18.91% रहेको उल्लेख गर्नुभयो। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म 1 महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघ स्नान आज शुरू भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म 1 महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। बिहान माघ स्नान गरी नित्य मध्याह कालमा महादेवको पूजा गरी बेलुकी स्वस्थानी व्रत कथा सुन्ने र सुनाउने परम्परा रहेको छ। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोविड 19 तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि भारतसँग जोड़िएका सीमा नाकाहरूमा सतर्कता अपनाउन थालिएको छ। तीनै तहका सरकारको सक्रियतामा भारतबाट नेपाल भित्रिने नागरिकहरूको एन्टिजेन परीक्षण र खोप नलगाएका नागरिकलाई सीमा नाकामै खोप लगाउने व्यवस्था गरिएको छ। कञ्चनपुरबाट संवाददाता हरिश्चन्द्र बागको रिपोर्ट।
भारतसँग सीमा जोडिएको कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकी वनबासा र दक्षिणी सिमानाका ढोके बजार गौरी फन्टाबाट अहिले दैनिक 3,000 जति नागरिकहरू नेपाल भारत आवागमन गर्ने गरेका छन्। ती मध्ये भारतबाट नेपाल भित्रिने नागरिकहरू मात्रै पनि दैनिक 2,000 भन्दा बढ़ी रहेको र जसको कम्तीमा पनि 10% नागरिकहरूमा कोरोना भाइरसको संक्रमण देखा पर्ने गरेको छ। अहिले भारतबाट नेपाल भित्रिने नागरिकहरूको सिमानाकामै एन्टिजेन परीक्षण र खोप नलगाएका नागरिकहरूलाई सिमानाकामै खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले जानकारी दिनुभयो।
अहिले विभिन्न नाकाहरूमा र स्पेसली गड्डाचौकी नाका र गौरीफेन्टो नाका र त्यसमा पनि हामीले गड्डाचौकी नाकाबाट आउने जति पनि व्यक्तिहरू हुन्छ उहाँको एन्टिजेन टेस्ट गर्छौँ र यदि एन्टिजेनबाट पोजिटिभ आएको व्यक्तिलाई हामीले हस्पिटलमा लिएर आउँछौँ र हस्पिटलमा राखेर चाहिँ उहाँहरूको फेरि स्याम्पल कलेक्सन गरेर माथि केन्द्रमा पठाउने कार्य गर्छौँ।
कोभिडको नयाँ भेरिएन्टको प्रभाव न्यूनीकरण गर्न स्वास्थ्य सतर्कताका साथै उपचारका लागि सुदूरपश्चिमका सबै अस्पताल र स्वास्थ्य उपकरणलाई तयारी अवस्थामा राख्ने, स्वास्थ्य संस्थाहरूमा जनशक्तिको व्यवस्थापन गर्ने, सीमा क्षेत्रमा स्थापित हेल्थ डेस्कहरूलाई व्यवस्थित गर्ने र होल्डिङ सेन्टरहरूको क्षमता वृद्धि गर्ने कार्य भइरहेको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले बताउनुभयो।
हामी सीमा क्षेत्रको हेल्थ डेस्कलाई अलिकति व्यवस्थित गर्दैछौँ, त्यो सँगै हामीले होल्डिङ सेन्टरहरू बनाइरहेछौँ र कोभिडको लागि छुट्टै अस्पतालहरूलाई व्यवस्थित गर्ने भनेर बनाएको छौँ। त्यो सबैतिर काम भइरहेछ। जहाँ हिजोको संरचना थिएन त्यहाँ नयाँ संरचना पनि बनायो, जहाँ हिजोको संरचना पुग्ने थियो त्यहाँ पार्टिसन गरेर त्यसलाई अझ व्यवस्थित त्यहाँभित्र आइसीयू भेन्टिलेटरहरूलाई सञ्चालन गर्ने गरिकन काममा लागेको छ।
कोभिडको नयाँ भेरिएन्ट दिन प्रतिदिन समुदाय स्तरमा फैलिन थालेको छ। यसबाट बच्न र बचाउन सरोकारवाला निकायले थप प्रभावकारी कदम चाल्नुपर्ने र आम नागरिकहरू समेत सतर्क हुन जरूरी छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
खानी तथा भूगर्भ विभागले संखुवा सभाको लोहाकोट र बैतडीको मल्लादेवीमा फलाम अन्वेषण शुरू गरेको छ। विभागको टोलीले संखुवा सभाको लोहाकोटमा 50 वर्ग किलोमिटर क्षेत्र र बैतडीको मल्लादेवीमा 15 वर्ग किलोमिटर क्षेत्रमा फलाम अन्वेषणको कार्य शुरू गरेको हो। विभागका महानिर्देशक रामप्रसाद घिमिरेले फलाम रहेको सम्भावित क्षेत्रको अध्ययन गरी म्यापिङको कार्य अघाडि बढ़ाइएको बताउनुभयो। महानिर्देशक घिमिरेका अनुसार सिन्धुलीको पहाड़ तथा कैलालीको खोलामा पाइने ढुंगाको समेत अध्ययन गरिएको छ। पाल्पाको तानसेन नगरपालिकाले ऐतिहासिक तथा पुरातात्विक महत्वको रानी महलको संरक्षण गर्दै संग्रहालयमा परिणत गरेपछि अहिले त्यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्न थालेको छ। पाल्पाबाट विजय बौडेलको रिपोर्ट।
रानी महलको सम्पूर्ण विकास गर्न 10 करोड़ भन्दा बढ़ी बजेट लाग्ने देखिएको र पहिलो चरणमा सरसफाई, खानेपानी, बिजुली, इन्टरनेट, क्यामेरा लगायतका सामग्रीको व्यवस्थापन गरिएको नगर प्रमुख अशोक कुमार शाहीले बताउनुभयो। दरबार तानसेन नगरपालिकामा भएको तर आँगन अर्को पालिकाको भएको हुँदा दुवै पालिका बीच समन्वय गरेर विकास गरिने भएको छ। शुरूको 2 वर्षको अवधिमा परिवर्तन गर्न नसकेको दरबारलाई पछिल्लो समय नगरले उच्च प्राथमिकतामा राख्दै संग्रहालयको रूपमा विकास गरेको उपप्रमुख लक्ष्मीदेवी पाठकको भनाइ छ। नगरपालिकाले हराएका 166 थान पुरातात्विक सामग्री फिर्ता ल्याई संग्रहालयमा राखिएको जनाएको छ। संग्रहालयमा खड्ग शमशेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम आदि राखिएको छ। नगरपालिकाले रानीमहललाई रातीमा समेत चम्किने गरी लाइटिङ समेत गरेको छ। रानीमहल व्यवस्थापन संयोजक शंकर भण्डारी:
पुरातात्विक महत्वका सामानहरू चोरी भएर विभिन्न ठाउँमा गएका छन्। ती सामानहरू हामीले झण्डै 166 थान सामान फर्काएर रानीमहलमा लिएर आएका छौं।
पर्यटकलाई खड्ग शमशेर र रानी तेजकुमारीको फोटोसँग सेल्फी खिच्ने व्यवस्था समेत मिलाइएको छ। नगरपालिकाले गरेको यो कार्यबाट पर्यटकहरू पनि खुशी भएका छन्। बगनासकाली गाउँपालिकाका झपेन्द्र गहिरे:
रानीघाटको संरक्षण र अहिलेको वर्तमान स्वरूप भनेर नगरपालिकाले भन्ने अवस्था सिर्जना भएको महसुस गरेको छ।
पहिले भन्दा धेरै फरक पाएको तानसेन नौका सरोज तिमिलसेनाको भनाइ छ: रानीमहलको विकास र सौन्दर्यीकरणले नगरपालिकाको आर्थिक विकासमा समेत सहयोग पुग्ने विश्वास छ। रानीमहल क्षेत्रलाई हाल सानो रूपमा संग्रहालयबाट शुरूआत गरे पनि आगामी दिनमा आकर्षक संग्रहालयको रूपमा विकास गर्न सकिन्छ। विजय कुमार बौडेल, रेडियो नेपाल, मदन पोखरा, पाल्पा।
महोत्तरीबाट प्रहरीले स्रोत नखुलेको 30 लाख रकम सहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी चौकी मटिहानीबाट खटिएको टोलीले आज मटिहानी नगरपालिका ओडा नम्बर 8 भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल चेक जाँच गर्ने क्रममा सोही नगरपालिका ओडा नम्बर 3 बर्दाहा बस्ने वर्ष 23 मोहम्मद सहाउद्दीन पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानमा तालिबानले आगामी मार्चको अन्त्यसम्ममा सबै बालिकाहरूले पढ्न पाउने व्यवस्था मिलाउने जनाएको छ। वरिष्ठ तालिबान नेता जबिहुल्लाह मुजाहिदले बालिकाहरूका लागि कक्षा कोठा खुल्ला गर्ने बताउनु भएपछि अफगानिस्तानमा रहेका छात्रा विद्यालयहरू चाँडै खुल्ने आशा बढ़ेको छ। गत मध्य अगस्तमा अफगानिस्तानमा तालिबानले सत्ता हत्याएपछि छात्राहरूलाई पढ्न वा पठन पाठनमा प्रतिबन्ध लगाइएको थियो। प्रवक्ता मुजाहिदले अफगानी नयाँ वर्ष आगामी 21 मार्चबाट बालिका तथा महिलाहरूका लागि कक्षा कोठा खुला गरिने बताउनु भएको हो। र कोरोना महामारीले विश्वका धनी व्यक्तिहरूलाई झनै धनी बनाएको एक अध्ययनले देखाएको छ। अक्सफाम नामक परोपकारी संस्थाले आज प्रकाशित गरेको प्रतिवेदनमा कोरोना महामारी फैलिएका बेला धनी व्यक्ति झनै धनी बन्दा गरीबको संख्या बढ़ेको उल्लेख गरेको छ। अक्सफामका प्रमुख ड्यानी श्री स्कन्द राजाले विश्वका 99% मानिस लकडाउन पर्यटन गतिविधिमा कमी र व्यापार घाटाबाट प्रभावित भएको बताउनु भएको छ। महामारीका बेला सम्पत्ति दोब्बर बनाएको भनी उल्लेख गरिएका व्यक्तिहरूमा बिल गेट्स, इलोन मस्क, जेफ बेजोस, बनिल्ड अर्नाल्ड एण्ड फेमिली, ल्यारी एलिसन, ल्यारी पेन, सर्जी ब्रिन, मार्क जुगरबर्ग, स्टीभ ब्लामर र वारेन बफेट रहेका अक्सफामले दावी गरेको छ। अक्सफामले उनीहरूको सम्पत्ति 700 बिलियन डलर रहेकोमा विश्व महामारीका बेला 1.5 ट्रिलियन डलर पुगेको उल्लेख गरेको छ। अब आर्थिक समाचार।
अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2078-79 बजेटको कार्यान्वयनको अर्धवार्षिक समीक्षा गरेको छ। समीक्षाको क्रममा सरकारको समग्र आमदानी र खर्चको पछिल्लो 3 वर्षको अर्धवार्षिक अवस्थाको तुलनात्मक विश्लेषण गरेको अर्थ मन्त्रालयले जनाएको छ। पछिल्ला 3 वर्षको तथ्याङ्क अनुसार सरकारको राजस्व संकलनको अवस्था क्रमशः धनात्मक देखिएको छ। यस अवधिमा सरकारको समग्र खर्चमा भने उतार चढ़ाव भएको छ। चालू आर्थिक वर्ष 2078-79 पुष मसान्तसम्मको पूँजीगत खर्च 13.44% भएको छ। समीक्षा अवधिमा 45.91% राजस्व संकलन भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 4.18% बढ़ी हो। आर्थिक वर्ष 2077-78 41.73% राजस्व संकलन भएको थियो। अर्धवार्षिक खर्चतर्फ भने पछिल्लो 3 आर्थिक वर्षको अवस्था लगभग हारारीको अवस्थामा रहेको छ। समीक्षा अवधिको चालू र वित्तीय खर्चमा भने केही उतार चढ़ाव देखिएको छ। चालू आर्थिक वर्ष 2078-79 पुष मसान्तसम्म चालू खर्च 38.13% रहेकोमा वित्तीय खर्च 26.12% रहेको अर्थ मन्त्रालयले जनाएको छ। नवलपरासीको परासी र सुनवल औद्योगिक क्षेत्रका उद्योगले बेहोर्दै आएको विद्युत आपूर्ति को समस्या समाधान भएको छ। नेपाल विद्युत प्राधिकरणले गण्डक परासी 33 केभी डबल सर्किट र बुटवल ज्यामिरे सुनवल 33 केभी सिंगल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएपछि समस्या समाधान भएको प्राधिकरणले जनाएको छ। औद्योगिक क्षेत्रको विद्युत आपूर्ति समस्या समाधान भई उद्योगलाई माग अनुसार विद्युत दिन सकिने अवस्था सृजना भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो। सुनचाँदी व्यवसायहरूले व्यावसायिक सुरक्षाका लागि व्यवसायहरू बीच एकता हुनुपर्ने खाँचो औल्याउनु भएको छ। व्यवसाय बीच एकता हुन नसके त्यसको असर समग्र सुनचाँदी व्यवसायमा नै पर्ने भएकोले सबै एकै प्रकृतिका संस्थाहरू आपसमा मिलेर अघि बढ्नुपर्ने खाँचो महसुस भएको सुनचाँदी व्यवसायहरूले औल्याउनु भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा सोमबार काठमाडौँमा आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा सहभागी व्यवसायहरूले दुई महासंघ बीच आपसी एकताको खाँचो रहेकोमा जोड़ दिनुभयो। भोजपुरमा यस वर्ष अलैंचीको मूल्य वृद्धि भएपछि त्यहाँका किसान अलैंची खेती गर्न उत्साहित भएका छन्। गत वर्ष प्रतिमन 26,000 अलैंची बिक्री गरेका भोजपुरका किसान यस वर्ष प्रतिमन 40,200 सम्ममा अलैंची बिक्री हुन थालेपछि उत्साहित भएको टेमके मयुङ गाउँपालिका 5 का किसान शिव कुमार विष्टले जानकारी दिनुभयो।
आर्थिक समाचारमा हुनुहुन्थ्यो भुवन आचार्य। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभरि सामान्यतया बदली भई पश्चिमी उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 20 डिग्री सेल्सियस, न्यूनतम 8 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम तापक्रम 17.6 डिग्री सेल्सियस, न्यूनतम 5.2 डिग्री सेल्सियस, पोखराको अधिकतम तापक्रम 21 डिग्री सेल्सियस, न्यूनतम 7.5 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम तापक्रम 21 डिग्री सेल्सियस, न्यूनतम 5.5 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 20.5 डिग्री सेल्सियस, न्यूनतम 7.4 डिग्री सेल्सियस रहेको छ। समाचारको अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रदेश दुईको नाम मधेश र राजधानी जनकपुर राख्ने प्रस्ताव प्रदेश सभा बैठकबाट पारित। नेपालमा आज थप 6734 जनामा कोरोना संक्रमण, संक्रमणबाट 3 जनाको मृत्यु। ग्रामीण क्षेत्रका बासिन्दाले सर्वसुलभ दूरसंचार सेवा पाउने अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायलाई संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको निर्देशन। र अफगानिस्तानमा आगामी मार्च भित्रमा बालिकाहरूको पठन पाठन सुचारू गर्ने तालिबानको भनाई। हवस् त, साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजी भाषामा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।